नेपाल दर्पणमा साथी प्रकाश शर्मासँगै रुबिना श्रेष्ठको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
भारतीय जनता पार्टीका सांसद कीर्ति आजादको अभिव्यक्तिप्रति सरकारको कड़ा आपत्ति। प्रदेश दुईका मुख्यमन्त्री राउतले आफ्नो अभिव्यक्ति सच्याउनु पर्ने सांसदहरूको माग।
दुई नम्बर प्रदेशका मुख्यमन्त्रीजीबाट जुन अभिव्यक्ति आयो त्यो अभिव्यक्ति उहाँले सच्याउनुपर्छ सार्वजनिक।
नारायणघाट मुगलिन सड़क विस्तारको काम सक्न निर्माण कम्पनीहरूले थप समय मागे। पानी परेको र बन्दले तोकेको समयमा काम नसकिएको भनाए।
कर्णाली क्षेत्रका 75% बस्ती असुरक्षित रहेको एक अध्ययनको निष्कर्ष। सुरक्षित क्षेत्रमा बसोबास गराउन बस्ती विकास योजना ल्याउनु पर्ने सुझाव।
गाजा क्षेत्रमा इजरायली सेनाले गरेको आक्रमणमा 41 प्यालेस्टिनी मारिए, 500 भन्दा धेरै घाइते।
र नेपालका पूर्व राष्ट्रिय फुटबलर मणि शाहको 51 वर्षको उमेरमा निधन।
प्लास्टिक जन्य वस्तु फोहोर टायर इत्यादि नजलाउने सम्बन्धी वातावरण विभागको अनुरोध।
ग्रामीण तथा विशेष गरी शहरी क्षेत्रमा प्लास्टिक जन्य वस्तु फोहोर टायर इत्यादि बालेर आगो ताप्नुका साथै फोहोरहरू बाल्ने गरिन्छ। यस्ता वस्तुहरू बाल्दा निस्किने धुवामा डाइअक्सिन फ्युरान जस्ता हानिकारक ग्यास तथा धुवाका अति सूक्ष्म कणहरू हुने हुँदा यसले फोक्सोको क्यान्सर लगायत श्वास प्रश्वास सम्बन्धी गम्भीर रोगहरू लाग्न सक्छन्। तसर्थ आजैदेखि प्लास्टिक जन्य वस्तु फोहोर टायर इत्यादि बाल्ने कार्य बन्द गरी वातावरणमा हुने प्रदूषण तथा जनस्वास्थ्यमा पर्ने असर न्यूनी वातावरण संरक्षणमा योगदान पुर्याउँ।
नेपाल सरकार वन तथा वातावरण मन्त्रालय वातावरण विभाग।
मेडिकल इन्ट्रान्समा सर्वाधिक सफल संस्था भाइब्रेन्टको VIP करियरमा अब लोकसेवा तयारीका विशिष्ट कक्षाहरू।
अनुभवी ख्याति प्राप्त र स्थापित विषय विज्ञहरूबाट नियमित पठन पाठन,
नियमित परीक्षा र फिडब्याक,
निशुल्क पाठ्य पुस्तक, व्यवस्थित पुस्तकालय र सुविधायुक्त पूर्वाधार।
लोक सेवा आयोग, शिक्षक सेवा आयोग, सार्वजनिक संस्थान, बैंक र सुरक्षा निकायका विभिन्न पदहरूको सघन तयारी कक्षाहरू।
VIP करियर, न्यू प्लाजा पुतली सडक काठमाडौँ। फोन नम्बर 01-4426-149, 98-61-84-79-28।
VIP को साथमा सफलता तपाईको हातमा।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौं पूरा खबर। सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला सत्तारूढ़ भारतीय जनता पार्टीका सांसद कीर्ति आजादले दिएको अभिव्यक्तिको कड़ा शब्दमा निन्दा गरेको छ। परराष्ट्र मन्त्री प्रदीप गेवालीले भाजपाका सांसद आजादको अभिव्यक्ति निन्दनीय र भत्सना योग्य रहेको भन्दै आपत्ति जनाउनुभयो। प्रतिनिधि सभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै परराष्ट्र मन्त्री गेवालीले यस सम्बन्धमा भारत सरकारको गम्भीर ध्यान आकर्षण गराउने बताउनुभयो।
भारतका एकजना एमपी सत्तारूढ पार्टीकै एमपी सायद उनी अरू पार्टीगत हिसाबले निलम्बनमा परेका छन् क्यार उनले गरेको एउटा ट्वीटको सन्दर्भमा सम्माननीय प्रधानमन्त्रीले हिजै यही सम्मानित राष्ट्रमा उभिएर त्यसलाई कन्डेम गरिसक्नु भएको हुनाले हामीले थप त्यस बारेमा नबोलेको मुलुकको प्रधानमन्त्री नै बोलिसकेपछि सरकारको आधिकारिक धारणा त्यही हो। उहाँले ट्वीटको प्रसङ्ग गर्दै त्यसलाई निन्दा गर्नुभएको छ, भर्सना गर्नुभएको छ। परराष्ट्र मन्त्रालयको तर्फबाट म फेरि दोहोऱ्याएर भन्न चाहन्छु त्यो निन्दनीय छ, त्यो भ्रष्टाचार योग्य छ, त्यो नेपाल भारत सम्बन्धलाई बिगार्ने कुत्सित मनसायबाट लक्षित छ। हामीले यस सम्बन्धमा भारत सरकारको ध्यान आकर्षण गराउनेछौं।
यसैबीच नेपाली कांग्रेसले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा रहेका बेला भाजपाका सांसद कीर्ति आजादले ट्वीट मार्फत दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ। दुई देशबीचको सम्बन्धमा खलल पुर्याउने अभिप्रायले आजादले गरेको ट्वीटले नेपालको सार्वभौम सत्ता र स्वाभिमानमा ठाडो प्रहार गरेको नेपाली कांग्रेसको ठहर छ। भारतीय सांसद आजादको दुराशयपूर्ण अभिव्यक्ति आपत्तिजनक रहेको भन्दै नेपाली कांग्रेसले यस सम्बन्धमा तत्कालै भारतसँग कूटनीतिक पहल गर्न सरकारसँग माग गरेको छ।
यसै गरी प्रतिनिधि सभाका सांसदहरूले प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतले दिएको सार्वजनिक अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरमा गरिएको नागरिक अभिनन्दनका क्रममा राउतले नेपालको संविधान र केन्द्र सरकारको आलोचना गरेकोमा सांसदहरूले आपत्ति जनाएका हुन्। संसदको आजको बैठकमा सत्तारूढ़ दल नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आफ्नो अभिव्यक्ति तत्काल सच्याउन राउतको ध्यानाकर्षण गराउनुभयो।
विदेशी पाहुनाका सामु अर्को देशको प्रधानमन्त्रीका सामु जसरी नेपालको संविधानमाथि औँला ठड्याउने र जसरी आफ्ना समस्याहरू अर्काको अगाडि हाम्रो चलन चल्तीको भाषामा भन्ने हो भने अर्काको अगाडि अलिकति हात पसारे झैं गरेर बोल्ने जुन कुरा छ त्यसले हाम्रो राजनीतिक मर्यादा, हाम्रो देशको स्वाभिमान, हामीले गरेका संविधानका व्यवस्थाहरू, हामीले अङ्गीकार गरेको लोकतन्त्रलाई त्यसले आघात पुर्याउँछ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता डाक्टर मिनेन्द्र रिजालले केन्द्रमा सरकारको नेतृत्व गरेको दलको समर्थन पाएका मुख्यमन्त्रीले छिमेकी देशसँग संविधान विरूद्ध बोल्न नहुने बताउनुभयो।
संविधान कस्तो छ भन्ने विषय बाहिरका मित्रहरूको बीचमा राख्ने विषय थिएन। सरकार प्रधानमन्त्रीको पार्टीले समर्थन गरेर बनेको सत्ता सत्प्रवेश नम्बर २ त्यो सत्ताको व्यक्ति हो। सरकारको प्रधानमन्त्रीको पार्टीको समर्थन यो अभिव्यक्तिपछि कहाँ पुगेको छ? खालि रेस्टुरेन्टमा बसेर चित्त बुझेन भन्नेमा मात्रै पुगेको छ कि त्यहाँभन्दा बढी हो? त्यो जानकारी पाउनु पर्यो। संघीयता हामी सबैले बनाएको संघीयता हो, सचेत मनले बनाएको, अब त्यही संघीयता अनुसार व्यवहार हुनुपर्दछ।
यसैबीच परराष्ट्र मन्त्री गेवालीले भारतीय प्रधानमन्त्री मोदीको जनकपुरमा अभिनन्दन गर्ने क्रममा दुई नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले दिएको अभिव्यक्ति संविधान र कूटनीतिक मर्यादा विपरीत भएको स्वीकार गर्नुभयो। अब त्यस्तो गल्ती हुन नदिन सरकार सचेत रहेको पनि मन्त्री गेवालीले प्रश्न पार्नुभयो।
हामीभित्र समस्याहरू हुन सक्छन्, ती समस्याको समाधान गर्न हामी नै सक्षम छौं। सम्बन्धित साथीहरूले पनि यतिसम्म त हेक्का राखिसक्नु भएको होला, यो पाठ त सिकिसक्नु भएको होला भन्ने मलाई लाग्छ कि कुनै बाह्य शक्तिको सहयोगमा या बाह्य शक्तिको चाहिँ दबावमा नेपालमा त्यो ढङ्गको परिवर्तन सम्भव छैन। परिवर्तन केही गर्न आवश्यक हो भने पनि नेपालका राजनीतिक दलहरूले आपसमा छलफल गरेरै गर्ने हो। त्यस कारणले गर्दा त्यो संविधान सम्मत, कूटनीतिक मर्यादा सम्मत, राजनीतिक संस्कार सम्मत भएन।
तर संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतले दिएको अभिव्यक्तिको बचाव गर्नुभएको छ। आज चितवनमा पत्रकारसित कुरा गर्दै अध्यक्ष यादवले राउतको अभिव्यक्तिको विरोध गरिरहनु नपर्ने दावी गर्नुभयो।
उहाँको अभिव्यक्तिमा टीका फुटबडी हुनु त स्वाभाविकै हो। उहाँले देशभक्तिपूर्ण, राष्ट्रिय एकतालाई मजबुत बनाउने र प्रदेश जम्मा दुई लगायत संहिताको जुन स्थिति रहेको छ नेपालमा, जुन अवस्था छ त्यसलाई उजागर गर्ने प्रयत्न गर्नुभयो।
यस्तै नेपाली कांग्रेसका सांसद गगन थापाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको भ्रमणका क्रममा सरकारले गरेको क्रियाकलापप्रति गम्भीर प्रश्न उठाउनु भएको छ। आजको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद थापाले हिजो अरूलाई लम्पसारवादी भन्ने प्रधानमन्त्रीलाई आज महालम्पसारवादी भन्न पाइने कि नपाइने भनी प्रश्न गर्नुभयो।
कुनै बेला नेपालमा नेपालको निमन्त्रणामा भारतको महामहिम राष्ट्रपति आउँदै गर्दा म सम्झन्छु नेपाल कम्युनिस्ट पार्टी एमालेका तत्कालीन अध्यक्षले भन्नुभएको थियो कुरा, भ्रमण ठिक छ तर यो ताम दाम हेर्ने गर्दा लम्पसारवादी भन्न मन लागेको छ। मेरो परिभाषा होइन, उहाँकै परिभाषामा सरकारको यो ताम दाम हेर्दै गर्दा मैले महालम्पसारवादी भन्न पाउने कि नपाउने? सम्माननीय सभामुख महोदय, म सम्झन्छु हिजो भनिएका कुराहरू, अनि म सम्झन्छु हिजो सम्माननीय प्रधानमन्त्रीले 23 वर्षबाट भन्नुभएको, जिम्मा लिएर भन्नुभएको छ अब भारतले नेपालमा कहिले पनि नाकाबन्दी गर्दैन भनेर। हिजो भारतसँग कुराकानी मात्र गर्नुपर्छ भन्दै गर्दा सत्तामा बस्नेहरूले घुँडा टेक्दाखेरि घुँडामा घाउ भयो भनेर भन्नुभएको थियो। हिजो भारतको जिम्मा लिएर यो गोष्ठ लगेर बोल्ने प्रधानमन्त्रीले मैले भन्न पाउने कि नपाउने? हिजो घाउ भयो तपाईँले भन्नुभएको, मैले भनेको होइन, तपाईँको घुँडामा घाउ परे कि परेन भनेर मैले सोध्न पाउने कि नपाउने?
चितवनको नारायणगढ़ मुगलिन सड़क निर्माणको काम सक्न कम्पनीहरूले थप समय मागेका छन्। चार पटकसम्म समय थप गर्दा पनि काम नसकिएपछि निर्माण कम्पनीले पाँचौं पटक समय थप्न माग गरेका हुन्। पछिल्लो पटक थप गरिएको समय अनुसार पहिलो खण्डको काम सकिएको छ भने तेस्रो खण्डको निर्माण गरिरहेको ठेकेदारको 16 दिन समय छ, तर तीनवटै ठेकेदारले थप समय मागेका छन्। पानी परेको, बन्द भएको, सड़क जामका कारण काम गर्न नपाएको, काम थपिएको र पहिले थप मागे अनुरूप समय नपाएकाले मिति थप्नुपर्ने उनीहरूको तर्क छ। सड़क विस्तार आयोजनाले जेठ 15 गतेसम्म सबै काम सक्ने बताउँदै आएको थियो। ठेकेदारहरूले थप समय मागेपछि अब जेठ 15 सम्म निर्माण सम्पन्न नहुने पक्का भएको छ।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो? छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ, तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
नेपाल बैंक लिमिटेडको अत्यन्त जरुरी सूचना।
नेपाल बैंक लिमिटेडमा खाता खोली कारोबार गरिरहनु भएका ग्राहक महानुभावहरूले आफ्नो ग्राहक पहिचान विवरण केवाईसी 2075 असार मसान्तभित्र अध्यावधिक गरिसक्नुपर्ने भएकाले हालसम्म पनि उक्त विवरण अध्यावधिक नगरेको भएमा आउँदो असार मसान्तभित्र आफ्नो खाता रहेको शाखा वा पाएक पर्ने शाखामा सम्पर्क गरी विवरण अध्यावधिक गर्न हुन अनुरोध गर्दछौ।
नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
हार्दिक निमन्त्रणा।
पाल्पाको तानसेनमा रहेको सेन माध्यमिक विद्यालयले यही जेठ 4 गते मनाउन लागेको स्वर्ण महोत्सवको अघिल्लो दिन जेठ 3 गते बिहिबार पुनर्मिलन कार्यक्रम राखेकाले उक्त दिन देशभर छरिएर रहनुभएका पूर्व विद्यार्थी, पूर्व शिक्षक, विद्यालय व्यवस्थापन समिति, शिक्षक र अभिभावक संघका पूर्व पदाधिकारीलाई सहभागी भइदिनु हुन निमन्त्रणा पठाइसकिएको छ। परिस्थितिवश पत्र प्राप्त हुन नसकेको भए यसै सूचनालाई निमन्त्रणा मानि उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
कार्यक्रम हुने स्थान तानसेन नगरपालिकाको ठुलो हल, समय बिहान 11 बजेदेखि।
सम्पूर्ण पूर्व विद्यार्थी, सेन माध्यमिक विद्यालय, तानसेन, पाल्पा।
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले भारतीय जनता पार्टीका सांसद कृति आजादको अभिव्यक्तिप्रति सरकारको कड़ा आपत्ति, प्रदेश दुईका मुख्यमन्त्री राउतले आफ्नो अभिव्यक्ति सच्याउनु पर्ने सांसदहरूको माग, नारायणघाट मुगलिन सड़क विस्तारको काम सक्न निर्माण कम्पनीहरूले थप समय मागे लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी प्रसंग। गएको वर्ष अर्थात सन् 2017 नेपालमा अहिलेसम्मकै धेरै विदेशी पर्यटक आएका छन्। सरकारले वर्षौं पहिलादेखि नेपालमा 10 लाख पर्यटक भित्र्याउने बताए पनि सन् 2017 मात्रै नेपाल आउने विदेशी पर्यटकको संख्या 10 लाख पुगेको हो। भूकम्पपछि नेपालको पर्यटन खस्कियो भन्ने हल्ला भइरहेका बेला एकै वर्ष 10 लाख पर्यटक नेपाल आउँदा सरकारी र निजी क्षेत्र दुवै खुशी भएका छन् भने पर्यटन वर्ष सन् 2020 15 लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा हुने आशा पनि पलाएको छ। अर्जुन पोखरेलको रिपोर्ट।
7 वर्ष अघि अर्थात सन् 2011 नेपाल सरकारले पर्यटन वर्ष मनाउँदै 10 लाख पर्यटक नेपाल भित्राउने घोषणा गरेको थियो। जति प्रयास गरे पनि सरकारले नेपालमा वार्षिक 7 लाख भन्दा धेरै पर्यटक भित्राउन सकेको थिएन। तर घोषणा गरेको 7 वर्षपछि भए पनि एक वर्षमा 10 लाख पर्यटक नेपाल घुम्न आएपछि पर्यटनसँग सम्बन्धित सरकारी र निजी क्षेत्र हौसिएका छन्। ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल टानका अध्यक्ष नवराज दाहाल।
पूर्वाधारको विकासमा पनि अलिकति सुधार आएको छ, त्यसको साथसाथै हामीले प्रमोसन र पोलिसीमा पनि परिवर्तन गर्दै ल्याए हुनाले पनि यो पर्यटकको संख्या बढ्दै आएको हो।
भूकम्पपछि पनि नेपाल सुरक्षित छ है भनेर नेपाल पर्यटन बोर्डले नेपालमा रहेका धेरै देशका दूतावाससँग र विदेशमा रहेका नेपाली दूतावासको सहकार्यमा भूकम्पले नेपालको सौन्दर्य गुमेको छैन है भन्ने सन्देश दिन सफल भयो। यस्तै बीबीसी, रोइटर्स, ट्रिप एडभाइजर जस्ता विश्वभर सञ्जाल भएका संचार माध्यममा नेपाल घुम्न प्रेरित गर्ने सन्देश प्रवाह पनि गरियो। बर्खायाम पर्यटनको लागि अफ सिजन भनिँदै आएकोमा पछिल्ला 1-2 वर्ष नेपालमा मनसुनको समयमा पनि घुमेर मनज्ञ मजा लिन सकिन्छ है भनेर निकै प्रचार प्रसार पनि भयो। बन्द हडताल गर्ने क्रम घटेको र चुनाव भएर देश राजनीतिक स्थायित्वतर्फ अघि बढेकोले पनि पर्यटक ढुक्क भएर नेपाल घुम्ने वातावरण बनेको छ। तर अहिले 10 लाख पर्यटक आए भनेर बुर्कुसी मारिहाल्ने अवस्था भने छैन, किनकि सरकारले सन् 2020 नेपाल पर्यटन वर्ष घोषणा गरेर 15 लाख पर्यटक भित्राउने घोषणा गरेको छ। सन् 2012 नेपाल आउने पर्यटक 8 लाख पुगेको अवस्थामा प्रतिवर्ष 10 लाख पर्यटन पुर्याउन 6 वर्ष लाग्यो भने अबको 2 वर्ष अर्थात् सन् 2020 15 लाख पर्यटक नेपाल भित्राउन धेरै नै तयारी गर्नुपर्ने देखिन्छ। तर नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी भने ढुक्क हुनुहुन्छ।
त्यति एकदम एग्रेसिभ मार्केटिङ प्रमोसन गर्ने, हामीले त्यो म्यासेजहरू पनि क्युरेट गरिसकेका छौँ मनसुनलाई, अब रोमान्टिक मनसुन भनेर एकदम फ्लोट गर्ने। अब जस्तो विन्टरलाई, हामीले विन्टर चाहिँ यहाँ अलिकति सन्नी हुन्छ क्या, वार्म हुन्छ होइन, त्यो पनि एकदम इन्ट्रेस्टिङ सिजन हो आउनुहोस् भनेर चाहिँ प्रचार गर्ने। यसरी चाहिँ अनि नयाँ मार्केट पनि एक्सपान्ड गर्ने लाइनमा गइरहेछौँ र हामी ढुक्क छौँ।
नेपालमा राम्रा राम्रा होटल बढ्दैछन्, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पनि सुधार हुँदैछ। अबको दुई वर्षमा भैरहवामा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्ने तयारी छ। विदेशमा रहेका नेपालीले पनि नेपालको प्रचार प्रसार गरिरहेका छन्। नेपालमा विदेशी पर्यटक तान्न अभियानसँगै भौतिक पूर्वाधार पनि बनिरहेका छन्। तर सन् 2020 15 लाख पर्यटक नेपाल भित्राउने लक्ष्य पूरा गर्न कामको गति भने बढाउनै पर्छ।
रिपोर्टपछि अब खबरको सिलसिला। कर्णाली क्षेत्रका 75% बस्ती असुरक्षित रहेको एक अध्ययनले देखाएको छ। कर्णाली विकास आयोगले गरेको अनुसन्धानमा त्यहाँका 25% बस्ती मात्रै सुरक्षित रहेको देखाएको हो। 5 महिना लगाएर गरिएको अनुसन्धानमा कर्णालीका अधिकांश बस्ती भिरालो धरातलमा रहेको र पहिरो र भूकम्पीय जोखिममा रहेको देखिएको छ। कर्णालीका हुम्ला, जुम्ला, मुगु र कालीकोट जिल्लाका बस्तीको अध्ययन गर्न आयोगले डाक्टर दिपेन्द्र रोकायाको संयोजकत्वमा समिति गठन गरेको थियो। रोकाया संयोजकत्वको समितिले राज्य नियन्त्रित भू उपयोग नीति बनाई त्यहाँका वासिन्दालाई सुरक्षित क्षेत्रमा बसोबास गराउन बस्ती विकास योजना ल्याउन सुझाव दिएको छ।
काठमाडौँको प्रसिद्ध सांस्कृतिक सम्पदा काष्ठमण्डप पुननिर्माणको काम शुरू भएको छ। स्थानीय बासिन्दाको सहभागितामा आजदेखि काष्ठमण्डप पुननिर्माणको काम शुरू भएको हो। आज बिहान संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले क्षमा पूजा गरेपछि यसको पुननिर्माणको कामले औपचारिकता पाएको छ। भूकम्पले ढालेको काष्ठमण्डपको पुननिर्माण गर्ने जिम्मा काठमाडौँ महानगरपालिकाको निगरानीमा स्थानीय बासिन्दालाई दिइएको छ। 3 वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको काष्ठमण्डपको पुननिर्माणका लागि झण्डै 19 करोड़ रूपियाँ लाग्ने अनुमान गरिएको छ। यसैबीच धरहरा पुननिर्माणका लागि पनि आजै बोलपत्र आह्वान गरिएको छ।
सर्वोच्च अदालतले चिनीको भन्सार मूल्यमा 100% बढ़ाउने निर्णय कार्यान्वयन नगर्न सरकारका नाममा अन्तरिम आदेश दिएको छ। सरकारले निर्णय गर्नु अघि नै व्यवसायीले एलसी खोलेर खरिद प्रक्रिया अघि बढ़ाएको भन्दै सर्वोच्च अदालतले भन्सार वृद्धिको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो। ज्ञान इन्टरप्राइजेजले दायर गरेको मुद्दामा सुनवाई गर्दै न्यायाधीश बम कुमार श्रेष्ठको एकल इजलासले जेठ 14 गते दुवै पक्षलाई छलफलमा बोलाएको छ। साथै सर्वोच्चले सम्बन्धमा 15 दिनभित्र लिखित जवाफ पेश गर्न पनि सरकारलाई भनेको छ। स्वदेशी चिनी उद्योगलाई प्रोत्साहन गर्न भन्दै सरकारले वैशाख 4 गतेको मन्त्री परिषद निर्णयबाट चिनीको भन्सार मूल्यमा 100% बढ़ाउने निर्णय गरेको थियो।
33.5 किलो सुनसँग जोड़िएका थप 2 जनालाई जिल्ला अदालत मोरङमा म्याद थप गरिएको छ। काठमाडौँमा पक्राउ परेका मोतीराम श्रेष्ठ र विनोद अधिकारीलाई मोरङ जिल्ला प्रहरी कार्यालयले म्याद थप गरेको हो। अनुसन्धानका क्रममा पक्राउ परेका 2 जना नै पैसाको कारोबारी भएको खुलेपछि उनीहरूलाई पनि पक्राउ गरिएको प्रहरी उपरीक्षक अरूण कुमार बीसीले जानकारी दिनुभयो। उनीहरू अदालतमा मुद्दा चलाइएका 63 जना भन्दा बाहिरका रहेको बीसीको भनाई छ।
सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल दर्पणमा। मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
काका, छोरीको बिहे पो गर्न लाग्नु भएछ, हेर्दा त यिनी सानै पो छिन् त।
हेर्दा मात्रै सानी हो, 15-16 वर्ष भइसके, चिना मिलेपछि राम्रो खानदानको केटा पाएको बेला कसरी छोड्नु र? अरू त उसकै भाग्य हो।
काका, तपाईँ कुन जमानामा हुनुहुन्छ? 20 वर्ष उमेर पूरा नगरी विवाह गर्नु गराउनु त कानूनी अपराध हो। यस्तो बाल विवाह गराउने र सघाउने लमी पुरेतलाई समेत सजाय हुन्छ। पण्डितजी, तपाईँले पनि सजाय भोग्नु पर्ला जस्तो छ है।
ओहो, हो नानी, यो कुरा त मैले ख्यालै नगरेको। ल होइ जजमान, अब मेरो हातबाट त यो विवाह हुँदैन। म त अब यस्तो विवाहमा मन्त्र पढ्ने होइन, उमेर नपुगी विवाह गर्नु हुँदैन भन्ने कुरा पो सुनाउँदै हिँड्छु।
नेपाल सरकार, महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र केन्द्रीय बाल कल्याण समिति। नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलङ्कीमा। हाम्रा सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया,
जलबिन्दु र पर्दाको शल्यक्रिया भिटिएस प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलंकी फोन नम्बर 01-4032-961-62 वेबसाइट drishtieye.org अन्य शाखाहरू विश्वज्योतिमल जमल चावैल मेडिकेयर सँगै तथा बिरतामोड र बिरगंजमा पनि दृष्टि आँखा केन्द्र
सबैका लागि दृष्टि सबैका लागि दृष्टि
ओहो महेशजी हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ
यो सबै परिवर्तन त निपमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि
हजुर वाक शक्ति व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौं
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेशन निफ बाग बजार काठमाडौँ
फोन नम्बर 42-38-545-4238545
एभरेस्ट बैंक रहेको बिल्डिङको थर्ड फ्लोर
साथै एसईई दिएका विद्यार्थीहरूका लागि विशेष कोर्सको व्यवस्था छ
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ
अब बाँकी खबर प्रदेश तीनका प्रदेशसभा सदस्य हरिशरण लामिछानेको 51 वर्षको उमेरमा आज निधन भएको छ लामिछानेको सिनामंगल स्थित केएमसी अस्पतालमा उपचारका क्रममा निधन भएको हो हिजो मस्तिष्कघात भएपछि उपचारका लागि उहाँलाई अस्पताल भर्ना गरिएको थियो उहाँको आज दिउँसो निधन भएको अस्पतालले जनाएको छ आजै उहाँको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ
गैरातीको झरीका कारण खोलामा आएको बाढ़ीले रामेछापमा एकजना विद्यार्थीलाई बगाएको छ कक्षा एघारको परीक्षा दिन जाँदै गर्दा मन्थली नगरपालिका एकमा पर्ने रणजोर खोलाले उष्मा फुयाललाई बगाएको हो मन्थली नगरपालिका सातमा रहेको रुद्राज स्वर मावि मुगीटार परीक्षा केन्द्रमा परीक्षा दिन जाँदै गर्दा खोलाले बगाएको हो उष्माका पाँचजना साथीहरूको भने उद्धार गरिएको छ यस्तै वर्षाका कारण सड़क अवरूद्ध भएपछि मन्थलीबाट काठमाडौँ र दोलखा छुट्ने गाड़ी आज रोकिएका छन्
साहसिक पर्यटन प्रवर्धन गर्ने उद्देश्यले दोस्रो हिमालयन ट्राभल मार्ट 2018 आयोजना हुने भएको छ हिमाली क्षेत्रको पर्यटकीय सम्भावनालाई विश्व बजारमा प्रवर्धन गर्न जेठ 18 गतेदेखि 20 गतेसम्म काठमाडौँमा ट्राभल मार्ट हुन लागेको हो यस सम्बन्धमा जानकारी दिन आज भएको पत्रकार सम्मेलनमा पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नेपाललाई हिमालय क्षेत्रको मुख्य प्रवेश मार्गका रूपमा स्थापित गराउन मार्ट गर्न लागेको बताउनुभयो
विद्युत प्राधिकरणले आजदेखि लोडसेडिङ अन्त्य भएको घोषणा गरेकोमा धेरैले उज्यालोको फेसबुक पेजमा प्रतिक्रिया लेख्नु भएको छ
जगत वाइबा लेख्नुहुन्छ सलाम छ कुलमान घिसिङज्यूलाई तपाईँको कामको जति तारीफ गरे पनि कमी नै हुन्छ व्यवस्थापनलाई सही तरिकाले नेतृत्व लिने हो भने असम्भव केही छैन
तर पुरूषोत्तम दाहालका कुरा फरक छन् उहाँ भन्नुहुन्छ कुलमानजी काठमाडौँमा बसेर आजैदेखि देश लोडसेडिङ मुक्त भयो भन्नु अलि बढी भयो कि इटहरी उपमहानगरपालिकासँगै जोडिएको सुन्दर हरैचा नगरपालिका चारको बडहरामा बसेको वर्षौं भयो केही समय अघि त मोबाइल चार्ज गर्न पनि अर्को वडातिर वा इटहरीमा रहेका आफन्त र साथीभाइको घरतिर जानुपर्ने बाध्यता थियो तर अहिले केही सुधार भएको छ 24 घण्टामा 8 घण्टा त लोडसेडिङ मुक्त हुन्छ तर भोल्टेज एकदमै कम रेडियो टिभी चल्दैन अनि मोबाइल पनि चार्ज हुँदैन के यही हो त लोडसेडिङ मुक्त भनेको
काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर साक्यले धेरै कुरामा कायापलट भइसक्यो भनेको खबर उज्यालो अनलाइनमा पढेर सुदर्शन पन्तले ट्वीटमा व्यङ्ग्य गर्दै लेख्नु भएको छ तपाईँका घर परिवारका सदस्यले भने होलान् कायापलट भो भनेर काठमाडौँका आम नागरिकलाई कायापलट भएको कुनै अनुभूति भएको छैन
नरेश राज खतिवडा भन्नुहुन्छ घर घरमा सिंहदरबार पुर्याएको ठ्याक्कै 1 साल भएछ तर धेरै जसो त स्याल पसेर निदाइरहेका छन् जस्तो पो भइरहेको छ जसो तसो 4 साल जागिर बाँकी छ
अनि सन्देश घिमिरेको ट्वीट छ स्थानीय तहको चुनाव भएको पनि 1 वर्ष भयो नागरिकले सरल सहज अनि छिटो छरितो सेवा सुविधा पाउन सकेका छैनन् तपाईँहरूका घोषणा पत्रका प्रतिबद्धता अनि ती रसिला भाषण कहाँ छन् नेताज्यू
विचारका लागि तपाईँलाई धन्यवाद तपाईँ पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ आफ्नो विचार हाम्रो आइभीआर नम्बर 01500019 फोन गरेर रेकर्ड गराउनुहोला
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ तपाईँका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ
मेरो पनि भन्नु छ
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू मोहन पौडेल र सञ्जिता देवकोटा। अब विदेशको खबर। गाजा क्षेत्रमा इजरायली सेनाले गरेको आक्रमणमा कम्तीमा 41 प्यालेस्टिनी नागरिक मारिएका छन्। अमेरिकाले इजरायलको राजधानी जेरुसलमको विवादित ठाउँमा दूतावास खोलेको विरोधमा उत्रिएका प्यालेस्टिनीमाथि इजरायली सेनाले गोली चलाउँदा 500 भन्दा धेरै घाइते भएको बीबीसीले जनाएको छ। हमासको नेतृत्वमा अहिले पनि गाजा क्षेत्रमा प्रदर्शन भइरहेको छ। दूतावास उद्घाटन समारोहमा राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी इवांका र ज्वाई जारेद कुस्नेर पनि सहभागी भएका छन्। इजरायलले अमेरिकी निर्णयको स्वागत गरिरहँदा विवादित भूमिमा दूतावास सारेको भनी प्यालेस्टाइनले अमेरिकाको चर्को आलोचना गरेको छ। प्यालेस्टाइनले पूर्वी जेरुसलमको त्यस भूभागलाई आफ्नो भविष्यको राजधानी मान्दै आएको छ। आफूलाई सार्वभौम राष्ट्रको मान्यता नदिए अमेरिकाले त्यसको मूल्य चुकाउनु पर्ने चेतावनी प्यालेस्टाइनले दिँदै आएको छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब खेल खबर। नेपालका पूर्व राष्ट्रिय फुटबलर मणि शाहको 51 वर्षको उमेरमा आज निधन भएको छ। लामो समयदेखि कलेजोको रोगबाट पीड़ित शाहको थापाथली स्थित नर्विक अस्पतालमा उपचारका क्रममा आज निधन भएको अखिल नेपाल फुटबल संघ एन्फाका महासचिव इन्द्रमान तुलाधरले जानकारी दिनुभयो। उहाँलाई हिजो बेलुकी अस्पताल भर्ना गरिएको थियो। आन्तरिक रक्तस्रावका कारण उहाँको निधन भएको अस्पतालले जनाएको छ। फुटबलर शाहको पार्थिव शरीरलाई श्रद्धांजलिका लागि भोलि बिहान 9 बजेदेखि 11 बजेसम्म दशरथ रंगशालामा राखिनेछ। त्यसपछि उहाँको भोलि नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ। सन् 1994-1998 लगातार 13 वर्ष नेपाली राष्ट्रिय फुटबल टोलीबाट खेलेका शाहले 10 अन्तर्राष्ट्रिय गोल गर्नुभएको छ।
मोरङ 11 4-1 हराउँदै थ्री स्टार क्लब उदयपुर गोल्ड कप फुटबलको सेमी फाइनल पुगेको छ। थ्री स्टारको जीतमा मार्टिनले 2 तथा अनन्त तामाङ र रूपेश केसीले 1-1 गोल गरे। मोरङका लागि अम्बालाले 1 सान्तोना गोल फर्काए। अन्तिम क्वार्टर फाइनलमा भोलि नेपाल प्रहरी र सुनसरीले खेल्नेछन्।
यस्तै खोटाङमा भएको अनुप स्मृति गोल्ड कप फुटबलको उपाधि नेर्पा क्लबले जितेको छ। सदरमुकाम दिक्तेलको माटीकोरे मैदानमा भएको खेलमा बुइपा सेवा समाजलाई सडन डेथमा 6-5 हराउँदै नेर्पाले उपाधि जितेको हो। प्रतियोगिताको उपाधि विजेता नेर्पाले 1,51,000 रूपियाँ पुरस्कार प्राप्त गरेको छ। उपविजेता बुइपाले 75,000 चित्त बुझायो।
नेपाल खेलकुद पत्रकार मञ्चले प्रदान गर्ने पल्सर स्पोर्ट्स अवार्ड 2074 अन्तर्गत 4 विधाका खेलाड़ीको मनोनयन आज सार्वजनिक गरिएको छ। मञ्चले आज पत्रकार सम्मेलन गरी वर्षको उत्कृष्ट पुरूष, महिला र युवा खेलाड़ी तथा उत्कृष्ट प्रशिक्षकको मनोनयन सार्वजनिक गरेको हो। मनोनयनमा परेकाहरूको नामावली उज्यालो अनलाइन .com पढ्न सकिन्छ।
इण्डियन प्रिमियर लीग आईपीएलमा आज किङ्स इलेभेन पंजाब र रोयल च्यालेन्जर्स बेंगलोर बीच खेल भइरहेको छ। टस हारेर पहिला ब्याटिङको अवसर पाएको पंजाबले ताजा स्थितिमा 2.5 ओभरमा 14 जोडेको छ। प्लेअफमा स्थान बनाउन बेंगलोरलाई आजको खेल जित्नै पर्ने दबाव छ। बेंगलोर 8 अङ्कसहित 8 स्थानमा छ। पंजाब 12 अङ्कसहित 3 स्थानमा रहेको छ।
खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
भारतीय जनता पार्टीका सांसद कीर्ति आजादको अभिव्यक्तिप्रति सरकारको कड़ा आपत्ति। प्रदेश 2 मुख्यमन्त्री राउतले आफ्नो अभिव्यक्ति सच्याउनु पर्ने सांसदहरूको माग।
नारायणघाट मुगलिन सड़क विस्तारको काम सक्न निर्माण कम्पनीहरूले थप समय मागे। पानी परेको र बन्दले तोकेको समयमा काम नसकिएको भनाई।
कर्णाली क्षेत्रका 75% बस्ती असुरक्षित रहेको एक अध्ययनको निष्कर्ष। सुरक्षित क्षेत्रमा बसोबास गराउन बस्ती विकास योजना ल्याउनु पर्ने सुझाव।
गाजा क्षेत्रमा इजरायली सेनाले गरेको आक्रमणमा 41 प्यालेस्टिनी मारिए, 500 भन्दा धेरै घाइते।
र नेपालका पूर्व राष्ट्रिय फुटबलर मणि शाहको 51 वर्षको उमेरमा निधन।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी संघर्ष विष्टसँगै हामी प्रकाश शर्मा र रुबिना श्रेष्ठ पनि विदा हुन्छौ। नमस्कार।